अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथ मा
टीवी हेर्ने इन्टरनेशनल तरिका दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बुद्ध एयरद्वारा नेपालगञ्ज दिल्ली उडानको घोषणा, रुटका लागि दबाव सुरु, नेपालगञ्जलाई पर्यटकीय रूपमा विकासको सम्भावना।
काम नगरेका ठूला कामदारलाई उन्मुक्ति, सांसद भएपछि कारवाही भएन, थारू समुदायमा सिकल सेल बढ्दो, 12% सिकल सेल।
देशभर दोस्रो चरणको विद्यालय भर्ना अभियान सुरु, बर्दिया निकुञ्जको एक गैडा नसुध्रेपछि बबई उपत्यकामा सार्ने तयारी।
र बाँकीको खजुरामा सुरु भएको नेपालगञ्ज गोल्ड कप फुटबलमा आयोजकको विजय सुरुवात, नेपालगञ्जमा पहिलो पटक साइक्लोथोन दौड प्रतियोगिता गरिने।
नयाँ सुट, जुत्ता, ब्याग
होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पाए त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भने त्यही हो, यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटल, होटल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज दिल्ली जोड्ने उडान बुद्ध एयरले हिजो घोषणा गरेको छ। नेपालगञ्जलाई पनि पर्यटकीय रूपमा विकासको सम्भावनाको ढोका खुलेको सन्दर्भ रहेको छ। दबाब रुटका लागि दबाब पनि सुरु भएको छ। राज्य पुनर्संरचनाका क्रममा पछाडि पारिएको अनुभूति गर्दै आएको नेपालगञ्जले आफूलाई आर्थिक केन्द्रका रूपमा विकास गर्नका लागि सर्वपक्षीय पहल थालेको छ। नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा नेपालगञ्जलाई पर्यटकीय हबका रूपमा विकास गर्दै आर्थिक केन्द्र स्थापित गर्न सर्वपक्षीय छलफल थालिएको हो। निजी एयरलाइन्स कम्पनी बुद्ध एयरले नेपालगञ्जदेखि भारतको राजधानी नयाँ दिल्लीका लागि नियमित दैनिक उडान भर्ने इजाजत माग गरेपछि यसले नेपालगञ्जको भविष्य उज्यालो बनाउने विश्वास गरिएको छ। त्यसका लागि आवश्यक सरकारी प्रबन्धमा कुनै किसिमको बाधा नआओस् भनेर सरकारवालाहरू एकजुट भएका छन्। त्यति सजिलै हवाई उडानको रुट नदिने खेल हुन सक्छ, नेपालगञ्जका नगर प्रमुख डाक्टर धवल शमशेर राणाले हिजो आयोजना गरिएको सर्वपक्षीय भेलामा भन्नुभयो। त्यसका लागि हामी सबै बाँकी बर्दियावासी एकजुट हुनुपर्छ। बुद्ध एयरले दिल्ली उडानका लागि नेपालगञ्ज उपयुक्त देखेपछि नेपालगञ्जले आफ्नो भविष्य उज्यालो देख्न थालेको हो। वार्षिक 70,000 यात्रुलाई दिल्ली नेपालगञ्ज उडान गराउने लक्ष्यका साथ रुट माग गरिएको हो। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफ्नो प्रयासलाई नेपालगञ्जवासीले अपनत्व लिदिन आग्रह समेत गर्नुभयो।
अब सुन्नमा आएको चाहिँ यो भारत सरकार र नेपाल सरकारको बिचमा यो सम्झौता भइसकेका छ र यसलाई सेफ्टी असेसमेन्ट मात्र गराउन बाँकी छ भन्ने सुन्नमा आएको छ, तर त्यो आधिकारिकता चाहिँ भएको छैन। त्यो पहल एकदमै जरुरी छ, किनभने त्यो कुरालाई कम्प्लिट गर्नलाई मेरो विचारमा केही नभए पनि 7-8 महिना लाग्छ। अब त्यो एकतर्फी हवाई मार्गलाई दुईतर्फी बनाउनु पर्यो, अनि त्यसको सेफ्टी असेसमेन्ट गर्नु पर्यो, त्यसपछि त्यसलाई चाहिँ नि आधिकारिकता अफिसियल बनाउनु पर्यो, र त्यो जेप्सनमा जुन यो अन्तर्राष्ट्रिय आधिकारिक म्याप हुन्छ, जेप्सन भनिन्छ, त्यो जेप्सनमा यो पब्लिस हुनु पर्यो। त्यसपछि अब नेपाल सरकारको तर्फबाट रान्जा एयरपोर्टको इन्फ्रास्ट्रक्चरमा इमिग्रेसन, कस्टम्स र इन्टरनेसनल टर्मिनलको व्यवस्था हुनुपर्दछ।
बुद्ध एयरले मान सरोवरलाई लक्षित गरी भारतीय यात्रुहरूको सुविधाका लागि नेपालगञ्ज दिल्ली उडानका लागि गत सोमबार इजाजत समेत माग गरेको हो। त्यसअघि सोमबार नै बुद्ध एयरले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी दिल्ली उडानको प्रक्रियाहरूबारे जानकारी गराएको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा स्थानीय प्रशासनले काम नगर्ने केही ठेकेदारलाई पक्राउ गरिरहेका बेला ठूला निर्माण कम्पनीका मालिकले भने उन्मुक्ति पाएका छन्। ठेक्का लिएको डेढ वर्षसम्म 5% काम नगर्ने ठेकेदार पनि हालसम्म कारवाहीमा परेका छैनन्। बाँकेको नअवस्थामा खुला कारागार निर्माण र मुलुककै गौरव मानिएको सिक्टा सिँचाई आयोजनाको डुडुवा नहर ठेक्का पाएका कोस्टल पप्पु जेबी कारवाहीको दायरा बाहिर छन्। उक्त निर्माण कम्पनीका ठेकेदार हरिनारायण प्रसाद रौनियार पर्सा क्षेत्र नम्बर 3 निर्वाचित सांसद एवं सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत हुनुहुन्छ। उहाँले नौबस्तामा खुला कारागार निर्माणका लागि भ्याट बाहेक 39 करोड रुपैयाँमा ठेक्का लिनुभएको थियो। त्यस्तै डुडुवा नहर निर्माणका लागि 98 करोड 81 लाखमा ठेक्का सकार गर्नुभयो। तर कारागार निर्माणका लागि ठेक्का लिएको 17 महिनासम्म पनि 5% पनि काम भएको छैन। 2073 जेठदेखि निर्माण सुरु गरी 2075 पुस 4 सक्ने सम्झौता थियो। तर निर्माण पुरा गर्ने अवधिको करिब 75% पनि काम सकिए पनि 5% मात्रै काम गरेर रोकेका कारण आयोजनाको काम अलपत्र छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले समयमै काम नगर्ने 2 ठेकेदारलाई पक्राउ गरिसकेको र अन्यको सूची तयार गरिएको बताउनुभयो। सांसद भएपछि कारवाही भएन। ठूला ठेकेदारलाई उन्मुक्ति ठाकुरसिंह थारूले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम नेपालका थारू समुदायमध्ये करिब 12% सिकल सेल र 6.1% बिटा थालसेमिया रहेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले हालै गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा यस्तो नतिजा देखिएको हो। यी दुवै हेमोग्लोबिनसँग सम्बन्धित अनुवंशी विकार हुन्। यी दुवै जटिलताको आधुनिक चिकित्सा विज्ञानमा कुनै निश्चित उपचार छैन। सिकल सेल एनेमिया हुँदा बिरामीको रातो रक्तकोष गोलो हुनुको साटो हँसिया आकारमा परिवर्तन हुन्छ। यो रोग कुनै पनि ठाउँमा कुनै पनि जातिलाई हुन सक्ने भए पनि औलो देखिने ठाउँमा बढी देखिने गरेको छ। परिषदले सिकल सेलबारे बर्दिया जिल्लाका थारू समुदायमा आधारित स्क्रिनिङ जाँच अन्तर्गत 20,000 जनाको रगत परीक्षण सुरु गरेको हो। अतुल मिश्रले कान्तिपुरमा खबर लेख्नु भएको छ।
हत्या अभियोगमा मानिसले सजाय भोग्ने र आममाफी पाउने कुरा त सुनिएकै हो। वन्यजन्तुले मानिस मारेको अभियोगमा कैद सजाय भोगिरहेको सुन्दा भने अचम्म लाग्न सक्छ, तर यो सत्य हो। बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा 7 सजाय भोग्दै आएको छ विक्रम नामको गैराले। लामो समयसम्म उसको चालचलनमा सुधार नआएपछि अब बबई उपत्यकामा स्थानान्तरणको तयारी थालिएको छ। निकुञ्जसँगै जोडिएको ठाकुरद्वारा स्थित कृष्ण मन्दिरका पुजारी छविलाल राणालाई मारेको अभियोगमा विक्रमले सजाय भोग्दै आएको हो। सजायका लागि खोरमा बस्दै आए पनि आनी बानीमा सुधार नभएको भन्दै बबई उपत्यकामा स्थानान्तरण गरिन लागिएको छ। त्यहाँ तारबारले घेरेर राख्ने तयारी छ। 11 अघि चितवनबाट उक्त गैंडालाई बर्दिया निकुञ्जमा सारिएको थियो। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरामा नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ। हिजो भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपालगञ्ज 11 विजय सुरुवात गरेको छ। डी गाउँको नेपाल राष्ट्रिय आदर्श माविको खेल मैदानमा नेपालगञ्ज 11 सशस्त्र प्रहरीलाई 2-0 पराजित गरेको हो। विजय सुरुवातसँगै नेपालगञ्ज सेमिफाइनलमा प्रवेश समेत गरेको छ। यसअघिका 2 संस्कारमा पहिलो खेलबाटै बाहिरिँदै आएका नेपालगञ्ज 11 उद्घाटन खेलको जितसँगै उपाधि तिरको ऐतिहासिक तय गर्ने मौका पनि मिलेको छ। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा बालबालिकामाथि हुने अत्याचार नियन्त्रणको प्रयास।
निर्दोष बालबालिकाहरूमाथि हुने शोषण अत्याचार जस्तो कुटपिट यातना बलात्कार होइन हिंसा जस्ता घटनाहरूलाई रोक्न पहिले त घर परिवारबाट नै चनाखो हुनुपर्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
पैसा झिक्नेलाई शाखा रहित ब्याङ्किङको सेवा सबैलाई। एभरेस्ट ब्याङ्कको शाखा रहित ब्याङ्किङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट ब्याङ्कको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK8 सक्षम आयोजना।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौ।
सही हो।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
बालबालिकाहरूमा कुनै छलकपट हुँदैन। ठुलाले जे भन्छन्, जे गरेको देख्न चाहन्छन्, बालबालिकाले पनि त्यही गर्छन्। काँचो माटो सहरका बालबालिकालाई जस्तो आकारमा लगियो उनीहरू पनि त्यस्तै भइदिन्छन्। राम्रो बनाए राम्रो बन्छन्, नराम्रो बनाए नराम्रो हुन्छन्। फेरि किन हाम्रो समाज बालबालिकाप्रति कहिलेकाहीँ अत्यन्त क्रूर भइदिन्छ? बालबालिकाहरूमाथि अत्याचार भएको घटना हामी कसैका लागि प्रिय हुँदैन। त्यसो भए उनीहरूमाथि हुने क्रूरतापूर्ण अत्याचार रोक्न समाजको, समुदायको, राज्यको भूमिका कस्तो हुनुपर्छ त? कुराकानी गर्दै राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल।
बालबालिका भनेपछि सबै खाले बालबालिका पर्छन्। त्यसमा चाहिँ एउटा स्वाभाविक रूपमा बालबालिकाको जो 18 वर्ष मुनि उमेर समूहका सबै बालबालिका पर्छन्। अब निर्दोष बालिका भनेपछि दोष भएको र निर्दोष दुईवटा खालको कुराहरू हुन्छ। जस्तो निर्दोष भनेपछि केही दोष नभएको तर दोषी बनाइएकालाई पनि अब हामी निर्दोष भन्न सक्छौँ, त्यस्तो किसिमको परिभाषा मिलाएर लैजान सकिन्छ।
यो निर्दोष बाल बालिकाहरूमाथि भएको अत्याचारलाई कसरी रोक्न सकिन्छ?
एक त दोषी भए पनि अत्याचार गर्न मिल्दैन बालबालिकाहरूमाथि, अर्को निर्दोष बालबालिकाहरूमाथि हुने शोषण अत्याचार जस्तो कुटपिट, यातना, बलात्कार, होइन हिंसा जस्ता घटनाहरूलाई रोक्न पहिले त घर परिवारबाट नै चनाएको हुनुपर्छ। घर परिवारमा घर परिवारले कसैले पनि त्यस्तो खालको वातावरण र हिंसात्मक गतिविधि गर्नु, अर्को स्कुलमा जुन शिक्षकहरू हुनुहुन्छ उहाँहरूले पनि यातना दिने, यौनजन्य कुराहरूलाई प्रशय दिने अथवा आफै संलग्न हुने काम गर्नुहुन्न। अर्को समाज, हाम्रो समाजमा चाहिँ यस्ता घटनाहरू जो अपराधिक मनस्थिति भएका मान्छेहरू छन् उनीहरूलाई चाहिँ एउटा चाहिँ रोकथाममूलक तरिकाले मानव अधिकार सिकाएर गर्न सकिन्छ। अर्को कुरा, जसले अपराध गर्छ अथवा अभियुक्तहरू छ उनीहरूलाई कानुनी दायरामा ल्याएर पनि रोक्न सकिन्छ र सबैभन्दा सबभन्दा पहिलो कुरा त राज्य यसप्रति संवेदनशील हुनुपर्छ, त्यस्ता घटना घटाउने गर्ने माथि कानुनी कारवाही गर्न लाग्नुपर्छ।
राज्यको तर्फबाट भइराखेको प्रयास कस्तो पाउनु भएको छ तपाईँले अहिलेसम्म?
अहिले त राज्यको प्रयास पर्याप्त छैन, किन भन्दा त्यस्ता घटनाहरू भइरहेका छन्, ती घटनाहरूमा रहेका बालबालिकाहरूलाई चाहिँ पुनर्स्थापना केन्द्रहरू पर्याप्त छैन, राज्यको स्तरबाट गर्नुपर्ने निगरानी, मनोसामाजिक विमर्श, उपचार लगायतका घटनाहरू पनि पर्याप्त छैनन्। अर्को कुरा, यदा कदा कानुनी रूपमा पनि त्यस्ता खालका विशृङ्खल घटनाहरू देखिएका छन्, कानुनी दायरामा ल्याउन सकिएको छैन, राजनीतिक दबाब परेको देखिन्छ र अनि पीडकलाई नै उन्मुक्ति दिने खालका घटनाहरू अथवा त्यस्ता कार्यहरू भइरहेको
चाहिँ देखिन्छ
देखिन्छ त्यो चाहिँ हामी कहाँ पनि
यो निर्दोष बालबालिकाहरूमाथिको अत्याचार रोक्नका लागि मानव अधिकारवादी सङ्घ संस्थाहरूको भूमिका प्रभावकारी छ या छैन?
अब यसमा पहिलो कुरा त कानुनी रूपमा नै हेर्नुपर्छ, कानुनमा केही सकारात्मक व्यवस्था छ, त्यो कानुनमा भएका व्यवस्थाहरूलाई सबैले थाहा पाउन जरुरी छ, यदि अपराध गरिएमा त्यसको दण्ड सजाय हुन्छ भनेर सचेतना जगाउनुपर्छ। अर्को कुरा, मानवाधिकार कर्मीहरूले सञ्चालन गरेका अभियान पनि पर्याप्त छैन, त्यो चाहिँ खास गरी जिल्ला केन्द्रित छ, गाउँ केन्द्रित छैन, यस्ता अत्याचारका घटनाहरू सहरमा भन्दा गाउँमा पनि बढी भएका छन्, त्यस्ता कुराहरू अब पत्रकारहरूले पनि रिपोर्टिङ गरेर ल्याउन सक्नुपर्छ, यद्यपि पछिल्ला समयमा त्यस्ता घटनाहरू बढी आइरहेका छन्। अर्को कुरा, कानुनी दायरामा ल्याउँदा कसैले दबाब दिनु हुँदैन, त्यसलाई स्वत रूपमा चाहिँ कानुनी प्रक्रियामा लैजानुपर्छ र पीडक र पीडित पक्षको दुई पक्ष भएर चाहिँ त्यो दबाब दिने काम गर्नु हुँदैन। अर्को कुरा, मानवाधिकार कर्मीहरूको पनि शैली अलिकति परिवर्तन हुन जरुरी छ, हामीले गरेका सचेतनामूलक कार्यहरूले त्यो सन्देश दियो कि दिएन भनेर हामीले पनि प्रश्न आफैतिर गर्नुपर्छ। त्यसो भयो भने यदि यस्तो प्रभावकारी सचेतना कार्यक्रम भयो भने रोकथाम हुनसक्छ र यदि घटना घटेपछि कानुनी कारवाही अगाडि ल्याइयो भने त्यो चाहिँ त्यस्ता घटनाहरू निरुत्साहित हुन्छन्।
राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल र शम्भु थारू। अब अर्को सन्दर्भ, कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रमका नाममा गरिने अनावश्यक खर्चमा लगाम लगाएको छ। कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशिका 2075 जारी गरी मन्त्रालय र अन्य सरकारी निकायको खर्चमा कडाई गरिएको हो। प्रदेशका मन्त्रालय तथा अन्य सरकारी निकायले गर्ने विभिन्न कार्यक्रमको खर्चमा एकरूपता ल्याउन र अनावश्यक खर्च हुन नदिन निर्देशिका ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
हिजोदेखि देशभर दोस्रो चरणको भर्ना अभियान सुरु भएको छ। गत वैशाख 2 गतेदेखि सञ्चालित पहिलो चरणको भर्ना अभियानमा छुटेका बालबालिकालाई विद्यालय भर्ना गर्ने उद्देश्यले सरकारले दोस्रो चरणको अभियान भर्ना सुरु गरेको हो। दोस्रो चरणको भर्ना अभियान असोज 15 गतेसम्म सञ्चालन गरिने शिक्षा विभागले जनाएको छ। दोस्रो चरणको अभियान भने कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने तथा सबै प्रदेशका सामाजिक विकास मन्त्री र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको बैठक राखेर बालबालिकालाई भर्ना गराइने कार्यक्रम रहेको छ। दैनिक नेपालगञ्जमा खबर छ।
रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँमा स्याउ बारी सहितका जग्गा किन्नेहरू बढेका छन्। जग्गा किन्नेमा व्यापारीहरू बढी छन्। उनीहरू स्याउबारी किन्नका लागि तछाड मछाड गरिरहेका छन्। राजबहादुर शाहीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा पहिलो पटक साइक्लोथोन गरिने भएको छ। प्रथम मेयर कपका नाममा साइकल दौड प्रतियोगिता आगामी असार 9 गते आयोजना गर्न लागिएको हो। उपमहानगरपालिकामा हिजो भएको छलफल पश्चात प्रतियोगिता सुनिश्चित गरिएको हो। सबै खाले साइकलले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिताको संयोजक गरिरहेको नेपालगञ्ज साइकल क्लबका सचिव गगन थापाले बताउनुभयो। छलफलमा नेपालगञ्ज उपप्रमुख उमा थापा मगरले प्रतियोगिता वातावरण मैत्री सन्देश दिने खालको हुनुपर्ने बताउँदै प्रत्येक ओडाबाट 5 प्रतिनिधि पठाउन आग्रह समेत गर्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ। पश्चिम डायरीमा दुर्व्यवहार हुनबाट बालबालिकालाई जोगाउने उपाय।
बालक दुर्व्यवहार भन्ने कुरा कस्तो हुन्छ, यो घरको गार्जेनबाट पनि चाहिँ उत्पन्न हुने प्रश्न भएको कारणले गर्दा गार्जेनलाई पनि सचेत गराउनु पर्ने हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
विशेषज्ञ डाक्टर सहितको उत्कृष्ट सेवाका लागि सही गन्तव्य सिद्धार्थ अस्पताल नेपालगञ्ज। सिद्धार्थ अस्पताल नेपालगञ्जमा जेनेरल मेडिसिन, हाड जोर्नी तथा नसा रोग, जनरल तथा युरो सर्जरी, स्त्री तथा प्रसूति रोग, नाक कान घाँटी रोग, मनोरोग लगायतका स्वास्थ्य समस्या समाधानका लागि अनुभवी डाक्टरहरूद्वारा उपचार तथा परामर्श दिइन्छ।
यसका साथै दूरबीन विधिद्वारा मृगौला तथा मूत्र नलीको पत्थरीको अपरेसन गर्नुका साथै मनोरोग, डर लाग्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जाँड रक्सी तथा लागू औषधका कुलत भएकाहरूलाई पनि उपचार तथा परामर्श सेवा दिइन्छ।
त्यति मात्र होइन, विभिन्न किसिमका प्यारालाइसिस र नसा च्यापिएका बिरामीहरूका लागि फिजियोथेरापी र एक्युपंक्चर सेवा पनि उपलब्ध छ। अनि भिडियो एक्सरे, डिजिटल एक्सरे, अत्याधुनिक मेसिन द्वारा प्रयोगशाला परीक्षण जस्ता प्राविधिक सेवा त छँदैछ।
सिद्धार्थ अस्पताल गणेशमान चोक नेपालगञ्ज, तपाईँको आँगनको सम्पूर्ण अस्पताल। सम्पर्क नम्बर 081-524-034 र 98-588-034।
हम पत्रकार हुए और हमरे स्थानीय स्तर में यहाँ अपने संचार माध्यम है। हम कोई भी व्यक्ति, समुदाय और संस्था के मान सम्मान, मर्यादा, ख्याति और सार्वजनिक हित, शिष्टाचार, नैतिकता और जन स्वास्थ्य में यहाँ आघात न पड़े वाला कह के विज्ञापन, प्रकाशन और प्रसारण करे प्रतिबद्ध हन।
हम हो भी पत्रकार हुए, हम कोई भी बात जौन है वही अनुसार यानी वस्तुनिष्ठ होई के सत्य तथ्य समाचार और संतुलित समाचार और विचार संप्रेषण करे प्रतिबद्ध हैं।
हमहू पत्रकार हुई, हम हमरे समुदाय में यहाँ रहे कोई भी वर्ग और संप्रदाय के आदमी लोग, खास के बाल बालिका, महिला, ज्येष्ठ नागरिक, असक्त, असहाय, अपांगता भये व्यक्ति और पछाड़ी करे गए उत्पीड़ित वर्ग, समुदाय क्षेत्र, भाषा भाषी और अल्पसंख्यक लोकोन्मुख समुदाय के खातिर उत्थान और विकास में यहाँ विशेष सहयोग पहुँचावे खातिर सूचना और समाचार संप्रेषण करे प्रतिबद्ध।
ई पत्रकार साथी लोग जैसे पत्रकार आचार संहिता 2073 में यहाँ उल्लेख भवा कर्तव्य और जिम्मेवारी पालना करे नेपाल के सब पत्रकार और संचार माध्यमन के दायित्व है।
और व्यवसायिक और मर्यादित पत्रकारिता के खातिर पत्रकार आचार संहिता के पूर्ण पालना भवा है कि नहीं समझ के उचित सलाह दे और सचेत करावे दायित्व नागरिक और नागरिक समाज के भी हो।
वही से आवाजाय समावेशी, पारदर्शी, स्वस्थ और गतिशील समाज बनावे खातिर जिम्मेवारी और जवाबदेही पत्रकारिता के अभ्यास आजे से शुरू करा जाए।
USAID के सहयोग में यहाँ पारस्परिक जवाबदेहिता कार्यक्रम द्वारा जनहित के खातिर जारी संदेश।
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय। दैनिक नेपालगंज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज अब रंगीन कलेबर र ब्रडशीट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बालबालिकामाथि कसैले अत्याचार गर्नु हुँदैन, उनीहरूमाथि कसैले कुनै पनि किसिमको दुर्व्यवहार गर्नु हुँदैन भनेको पनि हामीले सुन्ने गरेका छौँ। तर बेलाबखत बालबालिकामाथि अत्याचार र दुर्व्यवहार भइरहेको पाइने गरेको छ। बालबालिकामाथि हुने अत्याचार र दुर्व्यवहार रोक्न के गर्नुपर्छ, यसमा नागरिक र राज्यको दायित्व कस्तो हुनुपर्छ, सुनौ सहकर्मी रजनी योगीले सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो हरिलाल न्यौपाने, म वार्ड नम्बर 1 बस्छु। सबभन्दा ठुलो कुरा त यो तपाईँको शिक्षा नै हो। शिक्षा जब तक हामीहरूले चाहिँ समाजमा चाहिँ शिक्षित मान्छेहरू निर्माण गर्न सक्दैनौँ तब तक यो चाहिँ सम्भव छैन। एउटा के छ भने बाल श्रम चाहिँ ठुलो समस्या छ नेपालमा। एनजिओ आइएनजिओ त छन् तर उनीहरूको ध्यान भनेको पैसा कमाउने मात्रै हो। बालबालिकालाई चाहिँ श्रमबाट, त्यो श्रमबाट बाहिर जब तक हामीहरूले निकाल्न सक्दैनौँ तब तक यो सम्भवै छैन। तपाईँ होटलमा हेर्नुहुन्छ, सानो सानो गाडीहरूमा हेर्नुहुन्छ, जहाँ पनि सानो बच्चाहरूलाई चाहिँ सबभन्दा बढी प्रयोग गरिन्छ किनभने तिनीहरूलाई दुर्व्यवहार गर्न सबभन्दा सजिलो हुन्छ। त्यसले गर्दा सबभन्दा त राज्यले नै ध्यान दिनुपर्छ, कडाभन्दा कडा कारवाही गर्नुपर्छ।
मेरो प्रमिष्टा श्रेष्ठ।
अब यो बालबालिका भन्नाले अब पहिला सुरु त घरैबाट राम्रो संस्कार सिकाउनु पर्यो, आमा बुवा हो पहिलो शिक्षक भनेको होइन, अनि त्यसपछि स्कुल पठाउने अब बाहिर हेर्ने गर्ने भनेको शिक्षकहरूको काम हो। बालबालिका भनेको एउटा काँचो माटो जस्तै, उनीहरूलाई जस्तो तरिकाले बनायो जस्तो सिकायो त्यस्तै गर्छन् त्यस्तै सिक्छन्। अब उनीहरूलाई राम्रो बाटो लगाउने हेर्ने भनेको बाहिर घरको मान्छेको मात्रै पनि कर्तव्य हुँदैन, बाहिर हिँड्ने यताउताले पनि यसो सम्झाउने भन्ने गर्नुपर्छ। र त्यसमध्येमा बच्चाहरूले पनि अलिकति बुझ्नुपर्छ अहिलेको समाज राम्रो छैन ठिक छैन, अब त्यसलाई कसरी राम्रो ठाउँमा लगाउने कसरी राम्रोतिर जाने त्यो बालबालिकाले नै सोच्नुपर्छ।
म दिवाकर थापा। अब सामाजिक रूपमा जनताको तर्फबाट चाहिने भन्नुपर्दाखेरि शिक्षा र सचेतनालाई विस्तृत रूपमा सबै ठाउँमा पुर्याएर राज्य पक्षको हिसाबमा भन्नुहुन्छ भने राज्यले त्यसको बालबालिकाप्रतिको उत्तरदायित्वलाई एकदम गहन रूपमा जिम्मेवारी वहन गर्ने र त्यसको अग्नेस्टमा चाहिने बालबालिकामाथि ह्युमिलिएसन गर्ने पर्सन र चाहिने कारणहरूलाई चाहिने कडा से कडा एकदमै कडा कानुन बनाएर नियन्त्रण गर्ने।
मेरो नाम सीता अधिकारी। बालबालिकामाथि हुने दुर्व्यवहार बालबालिकाहरूलाई अब नराम्रो व्यवहारले हेर्नु हुँदैन, उनीहरू साना हुन्छन् उनीहरूको सोच्ने क्षमता कमी हुन्छ र उनीहरूलाई ठुलो मान्छेले राम्रो व्यवहार गर्दै जानुपर्छ र शिक्षा दीक्षामा पनि राम्रोसँग उनीहरूलाई पढाउने लेखाउने गर्नुपर्छ। बालबालिका भनेकै देशको कर्णधार हुन्, भोलिको लागि केही गर्छौँ भने उनीहरूमा आत्मबल चाहिन्छ र त्यसको लागि हामीले नै सबै कुरा पुर्याइदिनु पर्ने हुन्छ। शिक्षा दीक्षा स्वास्थ्य उनीहरूको लागि महत्त्वपूर्ण हुन्छ।
मेरो नाम मिमबहादुर सिंह। गभर्मेन्टले चाहिँ सबभन्दा ठुलो नीति ल्याउनुपर्छ कि यो दुर्व्यवहार रोक्ने भनेको चाहिँ, अब गभर्मेन्टले चाहिँ एउटा चाहिँ पोलिसी बनायो भने यो डेफिनेटली रोक्छ, तर त्यसको लागि चाहिँ कि यो आइएनजिओ एनजिओले जुन तरिकाले चाहिँ एउटा पैसा खाने मात्रै काम गर्ने होइन तर त्यसलाई चाहिँ सदुपयोग नगर्ने कि, अनि त्यो चिज चाहिँ हामीले चाहिँ सरकारले चाहिँ रोक्नुपर्छ र यहाँको पब्लिकलाई चाहिँ त्यही अनुसारको म्यासेजहरू दिनु पऱ्यो। बालक दुर्व्यवहार भन्ने कुरा कस्तो छ, यो घरको गार्जेनबाट पनि चाहिँ उत्पन्न हुने प्रश्न भएको कारणले गर्दा गार्जेनलाई पनि सचेत गराउनु पर्ने हुन्छ कि, किन बाबा आमाले पनि अब यसलाई चाहिँ राम्रो कन्डिसन अगाडि बढाइदियो भने होइन बच्चा बच्चीले
दाङको तुलसीपुरमा आजदेखि सामुदायिक रेडियो प्रसारक संघको प्रदेश 5 स्तरीय भेला हुँदैछ। भेलामा विकास र समृद्धिमा सामुदायिक रेडियोको भूमिकाका विषयमा बहस हुने प्रदेश सचिव संगीत बस्यालले जानकारी दिनुभयो। अहिले बिहान सुरु हुने भेलाको प्रदेश नम्बर 5 संघीय मामिला तथा गृहमन्त्री कुलबहादुर केसीले उद्घाटन गर्नुहुने कार्यक्रम छ। भेलामा 5 प्रदेश अन्तर्गत जिल्लामा सञ्चालित सामुदायिक रेडियोहरूको सहभागिता रहनेछ।
विद्युत चोरी गरेको अवस्थामा फेला परेका वडाध्यक्षलाई पक्राउ गरी विद्युत प्राधिकरणले जरिवाना तिराएको छ। विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले बर्दियाको मधुबन नगरपालिका 2 अध्यक्ष पहाडी थारूलाई पक्राउ गरी जरिवाना तिराएको हो। नागरिकमा खबर छ।
मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसर पारेर हिजो विपन्न मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाभित्रका 70 अति विपन्न तथा गरिब मुस्लिम परिवारलाई रमजानको अवसरमा राहत पुगोस् भनेर खाद्यान्न उपलब्ध गराइएको हो। बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दिकीले वितरण गरिएको जानकारी दिनुभएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन गौतमको सरुवा भएको छ। उहाँलाई दाङ जिल्ला प्रहरी कार्यालयमा सरुवा गरिएको हो। दाङ जानु पूर्व उहाँले हिजो नेपालगञ्जमा आयोजना गर्नुभएको पत्रकार भेटघाटमा नेपालगञ्जमा करिब 17 काम गर्दा सबैबाट सहयोग पाएकोमा आभार समेत व्यक्त गर्नुभएको थियो।
नेपाल विद्युत प्राधिकरणको कोहलपुर माथहतका क्षेत्रमा रहेका स्थानहरूमा अनियमित ढङ्गबाट दैनिक रूपमा हुने विद्युत कटौतीले स्थानीय हैरान बनेका छन्।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बुद्ध एयरद्वारा नेपालगञ्ज दिल्ली उडानको घोषणा, रुटका लागि दबाव, नेपालगञ्ज क्षेत्र पर्यटकीय रूपमा विकासको सम्भावना,
काम नगरेका ठूला कामदारलाई उन्मुक्ति, सांसद भएपछि कारवाही भएन, थारू समुदायमा 12% सिकल सेल रहेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक,
देशभर दोस्रो चरणको विद्यालय भर्ना अभियान सुरु, बर्दिया निकुञ्जको एक गैडा नसुध्रेपछि बबई उपत्यकामा सार्ने तयारी,
र बाँकेको खजुरामा सुरु भएको नेपालगञ्ज गोल्ड कप फुटबलमा आयोजकको विजय सुरुवाती, नेपालगञ्जमा पहिलो पटक साइक्लोथोन दौड प्रतियोगिता गरिने। हवस् त प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज जेठ 22 गते मङ्गलबार, जुन 5 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।